अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकी फतेपुरका सीताराम थारू 27 वर्षदेखि बढगर, चालु आर्थिक वर्षमा विद्युत चोरी गर्ने 245 जना पक्राउ।
सरकारी वकिलको आन्दोलनले बहस पैरवी ठप्प, दैलेखमा सुरु भएको सिंचाई आयोजना 31 वर्षमा पनि अपुरै।
दाङका विद्यार्थीमा लागू औषधको नसा बेसरी गाँजिँदै, प्युठानमा औषधि र चिकित्सक अभाव, बिरामीलाई समस्या।
र भारतको नानबारामा सीमा सुरक्षा बारे छलफल, सुर्खेतको वीरेन्द्रनगरलाई नमुना सहर बनाउन नयाँ योजना।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, बाँके।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा पश्चिम तराईका थारू समुदायमा बर्गर छान्ने क्रम जारी छ। गाउँको भेलाले उसको कार्यकुशलताका आधारमा बर्गर छान्ने क्रम सुरु हुन्छ। बाँके फतेपुरका सीताराम थारूको 27 वर्षदेखिको बडघरको यो बिटो अरूले सम्हाल्न अझै सकेका छैनन्। त्यही प्रसङ्ग, गाउँको अगुवाई गर्न दोस्रो पुस्ता अघि नसरेपछि बाँके फतेपुर नौ गुलरीका सीताराम चौधरी 27 पटक बडघर चुनिनु भएको छ। उहाँका बाजे र बुबा पनि बडघर हुनुहुन्थ्यो। पुर्खाले बडघरको भूमिका निर्वाह गर्दै आएको भन्दै स्थानीयले उहाँलाई नै लामो समयदेखि गाउँ अगुवा स्वीकारेको हो। बडघर बन्न कोही तयार नभएपछि पुनः सीतारामलाई छानियो। पुर्खाले सुरु गरेको बडघर उहाँले नै कुशलतापूर्वक निर्वाह गर्नुभएको छ। गुलरीकी अबदराम चौधरीले भन्नुभयो, उहाँ 15 वर्षको उमेरमा बडघर चयन हुनुभएको हो। शनिबार भएको गाउँ भेलाले उहाँलाई सर्वसम्मत बडघर बनाएको छ। सीतारामले कोही बडघर बन्न तयार भए आफूले छोड्ने घोषणा गर्नुभएको थियो, तर कोही अघि नसरेपछि उहाँकै काँधमा जिम्मेवारी आएको हो। गाउँको विकासको काममा अगुवाई बडघरले नै गर्नुपर्छ। खानेपानी, कुलो, सिंचाइ, सडक मर्मत, विकास निर्माणका काममा श्रमदान र गाउँको नीति नियमलाई बडघरले नै कार्यान्वयन गराउँछन्। त्यस्तै झारफुक र देवी देवताको पूजाका लागि गुरुवा र सहायक गुरुवा चयन गरी बडघरले नै उनीहरूलाई निर्देशन दिने गरेका छन्। गाउँको सुरक्षाका लागि चौकीदार परिचालन गर्ने जिम्मा पनि बडघरकै हुन्छ। गाउँमा हुने बिहेबारीमा बाहिरबाट आउने जन्तीको स्वागत पनि बडघरकै जिम्मा हो। ठाकुर सिंह थारूले कान्तिपुरमा लेख्नु भएको छ।
पछिल्लो समय चुहावट नियन्त्रणमा लागेको विद्युत प्राधिकरणले चोरीमा संलग्नलाई पक्राउ गर्ने क्रम बढेको छ। फतेपुरका विभिन्न वडामा विद्युत चोरीमा संलग्न 13 जनालाई प्राधिकरणको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई 1,25,000 रुपियाँ जरिवाना लिएर छोडेको जनाएको छ। नेपालगञ्ज क्षेत्रमा 19% विद्युत चुहावट हुने गरेको छ। चालु आर्थिक वर्षमा मात्र विद्युत चोरी गर्ने 245 जना पक्राउ परेका छन्। उनीहरूबाट मात्रै 30,18,000 रुपियाँ राजस्व संकलन भएको प्राधिकरणको वितरण केन्द्र प्रमुख उमेश कुमार झाले बताउनु भयो। नेपालगञ्ज उपमहानगरपालिकाको परसपुर, राजा, हिर्मिनिया, कम्दी लगायतका क्षेत्रमा विद्युत चोरी बढी हुने गरेको देखिन्छ। आजको कान्तिपुर दैनिकमा कृष्ण प्रसाद गौतमले खबर लेख्नु भएको छ।
हिजोदेखि सर्वोच्च अदालत लगायत देशभरिका सबै तहका अदालत र न्यायाधिकरणमा सरकारी वकिलका तर्फबाट हुने बहस पैरवी ठप्प पारिएको छ। बहिष्कार गर्ने कार्यक्रमको असर बाँकेमा पनि पर्यो। उच्च अदालत नेपालगञ्ज इजलास र बाँके जिल्ला अदालतमा हिजो सरकारी वकिलहरूले बहस पैरवी गरेनन्। बाँके जिल्ला अदालतमा आइतबार कुनै पनि फौजदारी मुद्दाको थुनछेक बहस समेत भएन भने उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा समेत तीनवटा फौजदारी मुद्दाको अन्तिम सुनवाईको लागि पेशी तोकिएको भए तापनि एउटै मुद्दाको पनि टुङ्गो लागेन। सरकारी वकिल ती मुद्दाको बहसमा उपस्थित नभएका कारण मुद्दाको अन्तिम टुङ्गो लाग्न नसकेको हो। यसले सेवाग्राहीलाई असर पर्यो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
बिहिबार बिहानै घोराईस्थित एक चिया पसलमा सातजना स्कुली विद्यार्थीहरूको समूह छिर्यो। चियाको अर्डर लगत्तै एक विद्यार्थीले आफ्ना साथीलाई सिक्कामा राखेर लिने लागु औषध निकाल्न भने। उनका साथीले स्कुल ब्यागबाट कागजको सानो पोका निकाले। केही बेरको तयारीपछि उनीहरू टेबल मुनि झुमिए। बाहिर च्याउँदै लुक्दै लागु औषध सेवन गरेका उनीहरू केही बेरपछि लट्ठिँदै बाहिर निस्किए। झन्डै दुई साता अघि नसाकै रूपमा सेवन गरेको विषादीले एक स्कुली युवाको ज्यानै गयो। ओडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्य थापाका अनुसार ती युवाले सुरुमा गाँजा वा यस्तै नसालु पदार्थ सेवन गरेका थिए। यी त घटनामूलक मात्रै हुन्। दाङका विद्यार्थीमा लागु औषधको नसा बेसरी गाँजिँदै गएको छ। लागु औषधका एडिक्टहरू लट्ठिँदै स्कुल पुग्ने गरेका छन्। हाम्रो विद्यालयमा एक दुईजना विद्यार्थी सधैँ जसो लट्ठ परेर पुगेका हुन्छन्। एक शिक्षकले नाम नखुलाउने शर्तमा भन्नुभयो। ती विद्यार्थी र अभिभावकलाई धेरै पटक सम्झाइसक्यौं तर पनि हराउन सकेन। प्रहरीका अनुसार अहिले जिल्लामा लागु औषध सेवक मध्ये अधिकांश स्कुल कलेजका विद्यार्थी रहेका छन्। देवेन्द्र बस्नेतले नागरिक दैनिकमा दाङबाट खबर लेख्नु भएको छ।
यसैबीच भारतीय सीमानाका रुपैडियाबाट नेपालगञ्ज आउँदै गरेका युवक मलद्वारमा लुकाएर ब्राउन सुगर तस्करी गरेको आरोपमा पक्राउ परेका छन्। टिकापुर 9 नयाँ बस्ती कैलालीका 21 वर्षीय अमूल सिंहले मलद्वारमा राखेर ब्राउन सुगर ल्याउँदै गर्दा हिजो प्रहरी नियन्त्रणमा परेको बताइएको छ। उनीबाट करिब 4 ग्राम ब्राउन सुगर बरामद गरिएको हो।
दैलेखको एक सिँचाइ आयोजना सुरु भएको 31 वर्षमा पनि पूरा हुन सकेको छैन। आयोजनाका लागि वर्षेनी बजेट भने विनियोजन हुँदै आएको छ। हालसम्म 4,08,00,000 रकम खर्चिसकिएको गीताचौर राउतकोट सिँचाइ आयोजना हालसम्म पूरा नभएको हो। पहिले मुहानमा बनाइएको कुलो जीर्ण अवस्थामा पुगेको छ। योजना क्षेत्रफलको हिसाबले मध्यपश्चिमको पहाडी भेगमा निर्माणाधीन सिँचाइ मध्ये यो सबैभन्दा ठूलो हो। अझ रोचक त के छ भने सिँचाइ डिभिजन कार्यालय सुर्खेतमा हुँदाका काम गरेका कामदारले हालसम्म ज्याला समेत पाएका छैनन्। तर दैलेखमा डिभिजन कार्यालय स्थापना भएसँगै वर्षेनी टेन्डर हुँदै आएको छ। निर्माण कम्पनी स्वच्छन्द प्रदीप जेवी सुर्खेतले काम गर्दा गर्दै भागेपछि दैलेखको महत्वाकांक्षी सिँचाइ आयोजना अलपत्र परेको हो। कान्तिपुर दैनिकमा ज्योति कटुवालले दैलेखबाट खबर लेख्नु भएको छ।
बाँकेको खजुरामा आजबाट कृषि पर्यटन प्रवर्धन सांस्कृतिक एवं ऐतिहासिक धार्मिक मुस बेटवा बाबा प्रथम व्यापारिक महोत्सव सञ्चालन हुँदैछ। धार्मिक सद्भाव बलियो बनाउने उद्देश्यले धार्मिक आस्थाका केन्द्र मुस बेटवा बाबाको मजार रहेको स्थानमा महोत्सव आयोजना गरिएको जानकारी दिँदै आयोजक आधुनिक युवा सञ्जाल बागेश्वरीका अध्यक्ष तिलकवीर सुनारले महोत्सवबाट प्राप्त हुने मुनाफा बाबाको मजार मर्मत तथा क्लबद्वारा सामाजिक क्रियाकलापमा खर्च गरिने जानकारी दिनुभएको छ। पश्चिम डायरीमा कुष्ठरोग निवारण अभियान
जो छुँदा थाहा नपाउने दाग छ कि हात खुट्टा झमझम गर्छ कि हात खुट्टा कमजोर छ कि यिनी चिन्हहरू एकदम सबले जान्नु जरुरी छ र खुलेर आएर नजिकको स्वास्थ्य संस्थामा जचाउन जरुरी छ र समय औषधि खाइदिन जरुरी छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला। अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टू पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको धेरै ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363999।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582580877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काइबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक, सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
समयमा नै कुष्ठरोगको उपचार गरौँ, अपाङ्गता हुनबाट बचौँ भन्ने नाराका साथ बाँके र बर्दियामा आजदेखि 5 दिने अभियान सुरु हुँदैछ। माघ 16 गते मनाइने 64 कुष्ठरोग दिवसको अवसरमा चेतनामूलक अभियान गर्न लागेको हो। बाँकेमा कुष्ठरोगीको सङ्ख्या 165 छ। थप कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ठ अधिकृत प्रेम बहादुर केसी,
अहिले हामीले बढी पिआर भएको 25 गाविस र नेपाल उपमहानगरपालिकामा पनि जिल्ला जनस्वास्थ्य कार्यालयको आफ्नो रेगुलर प्रोग्राम वार्षिक कार्यक्रमबाट त्यो पनि काम गर्दैछौँ।
तपाईँहरूले 25 गाविस छनौट गर्नुभएको छ, यो गाविस कसरी छनौट गर्नुभयो?
यो हामीले विभिन्न गत सालको लगभग 3 वर्षको चाहिँ हामीले चाहिँ ट्रेन हेरेर बिरामी दरहरू र त्यो बिरामी दर उच्च भएका गाविसहरूलाई हामीले चाहिँ छनौट गरेका छौँ।
अहिले बाँके जिल्लामा यो कुष्ठरोगीहरूको संक्रमण कस्तो छ?
बाँके जिल्लामा बढ्दो क्रममा पाइएको छ, बिचमा अलिकति घटेको थियो र त्यस बेलामा हाम्रा कार्यक्रमहरू पनि त्यति सक्रिय थिएनन् र जब हामीले कार्यक्रमहरू बढायौँ र हामीसँग एउटा सहयोगी संस्था थियो आइएनएफ, उसले पनि बिचमा अलिकति कार्यक्रमलाई चाहिँ स्लो गर्नुभएको थियो, उहाँहरूले उहाँहरूको अलिकति ठाउँ स्थानान्तरण यताउता गर्दाखेरि त्यसमा अलिकति घटेको थियो, तर अहिले आएर हाम्रो कुष्ठरोग महाशाखाले पनि कार्यक्रमहरू चाहिँ जिल्लामा थप्नुभयो र जिल्लामा विभिन्न कार्यक्रमहरूको एक्टिभिटी बढ्न साथ हाम्रो कुष्ठरोग बिरामीहरू बढेको क्रम छ।
अब यो तराईका जिल्लाहरूमा कुष्ठरोगीको संख्या एकदमै बढी मात्रामा भेटिएको छ, खास कारण के होला?
तराईको जिल्लामा के छ भनेपछि पहाडी जिल्लामा पपुलेसन पनि कम छ, हिजो चाहिँ रोगीको संख्या पनि त्यहाँ पपुलेसनको आधारमा कम थियो, उहाँहरूले सारेको बिरामी संख्या पनि कम भयो र यहाँ चाहिँ जनसङ्ख्या एकदम बढी र बिरामीहरूको सार्ने दर पनि अब त्यतिकै जति यहाँ हिजो चाहिँ 400-500 बिरामी भएको पाइन्थ्यो भने हिजोको चाहिँ इतिहास हेर्ने हो भने पहाडमा 8-10 वर्ष दिनमा सार्यो भने 10 बिरामी सार्थ्यो भने यहाँ 400 दसवटा सारे भने 400 अरू सारेको र अर्को कुरा के छ भने यहाँ खुला सिमानाहरू पनि छ अन्य सुविधाहरू पनि छ र चाहिँ विभिन्न भिडभाडहरूको कारण पनि छ त्यसले गर्दाखेरि र यहाँ चाहिँ निदान गर्ने स्वास्थ्य कर्मीहरू डक्टर साहबहरू विशेषज्ञहरू पनि यहाँ चाहिँ भएको हुनाले टाढा टाढाको बिरामीहरू पनि छालाकोले आउनुहुन्छ र यहाँ चाहिँ गर्नुहुन्छ र फेरि बाँकी जिल्ला के छ भने चाहिँ विभिन्न जिल्लाको मान्छेहरू यहाँ बसोबास गर्ने र दुईवटा घरहरू पनि उहाँहरूको छ यहाँ सुविधाको अलि लामो समय खानु पर्दाखेरि उहाँहरूले यहीँको एड्रेस देखाउनुहुन्छ र मधेसी समुदाय र चौधरी समुदाय र अलिकति पिछडिएको वर्गमा अब बल्ला उहाँहरूमा चेतनाको चाहिँ केही पहिलाभन्दा केही विकास भएको पाइन्छ र उहाँहरूमा त्यो केसहरू पाइराखेको
कसरी लाग्छ यो रोग
यो रोग सरुवा रोग हो यो श्वासप्रश्वासबाट लाग्ने रोग हो र जसको शरीरमा अत्यधिक किरा हुन्छ ऊ बिरामीले समयमै हामीले निदान गर्न सकेनौँ उसको घर परिवारले उसलाई समयमै उपचारमा ल्याउन सकेन भनेपछि त्यो बिरामीले अन्य बिरामीहरूलाई पनि सार्छ यो सर्ने रोग हो तर अरू रोगभन्दा धेरै कम सर्ने रोग हो र फेरि यो रोग के छ भनेपछि अरू रुगा सर्दी दुई चार दिनमै एक व्यक्तिले अर्कोलाई सार्यो भनेपछि तुरुन्तै लक्षण देखाउँछ तर यसले दुईदेखि पाँच वर्ष लक्षण देखाउन टाइम लाग्छ र ढिलो कसै कसैलाई 30-35 वर्षपछि पनि देखिन्छ
अहिले पनि कुष्ठरोगीहरूलाई समाजले सम्मान गर्दैन केही जिल्लाहरूमा कुष्ठरोगीहरूलाई अझै पनि ओढारमा लुकाइरहेका घटनाहरू बाहिर आइरहेका हुन्छन् यो रोगबारे जनधारणा कस्तो छ
जनधारणा पहिलाभन्दा त बदलेको छ तर चाहिँ अझै पनि यो पहिला हाम्रो पुरानो सोच अझै छ कि कुष्ठरोग भन्न साथ हामी अत्यधिक डराउँछौँ किनभने यो अङ्गभङ्ग गर्ने रोग हो बिरामीले औषधि खाएर निको भइसके तापनि पछिसम्म पनि उसका हात खुट्टाहरू सुन्ने हुन्छन् र उसको चाहिँ अनुहारको आँखा कमजोर भइराखेको हुन्छ आँखाको अनुहारको मसलहरू उसको चाहिँ बनाएका विकृतिहरू जस्तै हात्तीपाले बनाएका जस्तै विकृतिहरू उसको जीवनभरि रहिरहन्छन् त्यसकारण बिरामीहरू यो आफूलाई कुष्ठरोग भन्ना सायद सबै बिरामीहरू अझै तर्सिने अझै डराउने त्यो चाहिँ पुरानो प्रभाव छ र अशिक्षाका कारणले गर्दाखेरि जहाँ अझै हाम्रो शिक्षाको कमजोरी छ त्यो समुदायमा अझै बढी छ पढे लेखेको परिवारमा भन्दा अलिकति पिछडिएको वर्गमा अझै यसको रोग देखिने कर्महरू बढी छ
अब अन्त्यमा के भन्नुहुन्छ यो अभियानलाई सफल बनाउनको लागि
यो अभियानलाई सफल बनाउन लागि के छ भने चाहिँ हामीले छालाको जाँच गर्नुपर्ने हुन्छ यसको अग्रिम भ्याक्सिनहरू पनि छैन यसलाई चाहिँ अग्रिम सबैलाई औषधि खुवाएर पनि रोकथाम गर्न सकिन्न त्यही भएर प्रत्येक नागरिक घरको आफ्नो बालबच्चादेखि लिएर सबैले एक अर्काको आफ्नो शरीरमा कुनै लाटो सुन्ने दाग जो छुँदा थाहा नपाउने दाग छ कि हात खुट्टा झमझम गर्छ कि हात खुट्टा कमजोर छ कि यिनी चिन्हहरू एकदम सबले जान्नु जरुरी छ र खुलेर आएर नजिकको स्वास्थ्य संस्थामा जचाउन जरुरी छ र समय औषधि खाइदिन जरुरी छ उहाँहरूले उहाँहरूलाई खुले दिलले चाहिँ जबसम्म देखाउनु हुँदैन तबसम्म यो सफल हुन गाह्रो छ त्यसकारण जनताहरूले पनि सजग भएर हामीका नजिकका कुनै पनि आफ्नो यहीँ जिल्लामै आउनु पर्दैन नजिकको स्वास्थ्य संस्था गयो भने हाम्रो स्वास्थ्य कर्मी सक्षम हुनुहुन्छ उहाँले चाहिँ पहिचान गर्न सक्नुहुन्छ
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ठ अधिकृत प्रेम बहादुर केसी र सावित्री गिरी खाल्डाखुल्डी भएको सडक जथाभावी सडक र घर निर्माण बजारमा बन्द भएका ढल र नाला फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बजार छाडा चौपाएका कारण सवारी आवागमनमा पनि समस्या दिनहुँ भइरहेको आफू खुसी जग्गा प्लटिङ र भवन निर्माणका कारण कुरूप बन्दै गएको सुर्खेतको वीरेन्द्रनगरको दृश्य हो यो तर प्रादेशिक राजधानीको चर्चा बढेपछि भने वीरेन्द्रनगरले आफ्नो स्वरूप परिवर्तनको तयारी थालेको छ प्रदेश नम्बर 6 राजधानी बनाउने चर्चासँगै वीरेन्द्रनगरले सहर व्यवस्थापनको नयाँ ढाँचा प्रस्ताव गरेको छ नगरपालिकाले वीरेन्द्रनगरलाई आधुनिक शहरका रूपमा विकास गर्ने र व्यवस्थित शहर निर्माणको प्रक्रिया अघि बढाउने योजना सार्वजनिक गरेको हो वीरेन्द्रनगरलाई अब देशकै नमूना एवं व्यवस्थित शहर बनाउने परिकल्पनासहित विभिन्न नीतिगत योजना तयार पारिएका छन् त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ ललित बहादुर बुढाले सुर्खेतबाट अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ
अपाङ्गता नगर सञ्जालले नेपालगञ्ज उपमहानगरपालिका विरुद्ध सङ्घर्षको घोषणा गरेको छ सञ्जालको हिजो भएको भेलाले शान्तिराज रेग्मीको संयोजकत्वमा अपाङ्गता अधिकार सङ्घर्ष समिति गठन गरी सङ्घर्ष अगाडि बढाउने घोषणा गरेको हो सबैवटा स्तरमा आफ्नो सञ्जाल रहेको जनाउँदै संयोजक शर्माले आज उपमहानगरपालिका कार्यालयको मूल गेटमा एक घण्टा मौन धरना र पत्रकार सम्मेलन भोलि सिटी जुलुसहित प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू कार्यान्वयनका लागि सरकारवाला संस्थालाई जिम्मेवारी दिनुपर्ने लगायत पाँच बुधे माग राखिएकोमा उपमहानगरपालिकाले व्यवस्था गरेपछि सङ्घर्षमा उत्रन बाध्य भएको उहाँले बताउनु भएको छ पश्चिम डायरीमा संविधान संशोधन पहिले या निर्वाचन जरुरी
निर्वाचन भएपछि अलि सजिलो हुन्थ्यो कि
किनकि जनतालाई त निकाय चाहियो सजिलो चाहियो काम छिटो हुनु पर्यो
लगायतका सामग्री हामीसँगै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार पाँच बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्गानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
यहाँहरूलाई च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 9862123 9862123।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको, दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू? पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है?
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्, सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई पनि अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हौ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो? हँ, सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति, क्षेत्र, वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने, सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ, शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग, क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर। 2074 माघ 7 गतेसम्म तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, तर अहिलेसम्म कुनै पनि चुनाव हुन सकेको छैन। दलीय सहमति नभइकन चुनाव सम्भव देखिँदैन। सत्तापक्ष संविधान संशोधन गरेर चुनाव गराउने ध्यानमा छन् भने प्रमुख प्रतिपक्ष एमाले चुनावको मिति घोषणा गरेपछि मात्रै बाँकी विषय प्रवेश गर्नुपर्ने डानमा छ। संविधान संशोधन गरेर चुनाव कि चुनावपछि संविधान संशोधन? सुनौ सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
मेरो नाम मिना सिंह हो। स्थानीय निकायको चुनाव गरेर संविधान सभाको चुनाव गर्न ठिक लाग्छ। स्थानीयमा नमिलेरै माथि कसरी जान्छ त? तलबाट भएर नै माथि जाने हो। अब गाउँमै राम्रो मिलेको छैन, गाविसमा राम्रो छैन, जिल्लामा राम्रो छैन भने केन्द्रमा राम्रो हुने कुरो भएन।
राम जीवन थारू, कोही मान्छे भने भन्छन् कि स्थानीय निकाय अगाडि होस्, कोही भन्छन् निर्वाचन अगाडि होस् होइन। र मेरो विचारमा त के हो भनेपछि निर्वाचन भएपछि अलि सजिलो हुन्थ्यो कि अब हाम्रो जनतालाई त अब स्थानीय निकाय चाहियो नि त।
राम खेलाउने यादव, मेरो त विचार छ चुनाव हुनैपर्छ के, किनकि धेरै जनतालाई धेरै प्रेस परिरहेछ, किनकि जनतालाई त निकाय चाहियो, सजिलो चाहियो, काम छिटो हुनु पर्यो।
मेरो नाम चाहिँ बसन्त रामपुरी हो। किन स्थानीय निर्वाचनको चुनावले गराउन सक्दैनन्? अब यो नयाँ उपलब्धि भन्छन् है, यो जुन गणतन्त्र आइसकेपछि देशमा, यो गणतन्त्रलाई संस्थागत गर्नलाई अब यो जुन संविधान जारी भइसके छ, अहिले पनि संविधान जारी भइसक्ने दलगत रूपले गइराखेका छन् के, यो संविधानको अन्तर्गत रूपले जानुपर्छ कि जस्तो मलाई लाग्छ।
अमरजी, मेरो विचारमा संविधान संशोधन गरेपछि मात्र, किनभने संविधानलाई टेकेर नै गर्नुपर्ने सबै कुराहरू।
मानप्रसाद पाखाडी, स्थानीय निर्वाचन गरेर नै संशोधन गर्दा उचित होला, किनभने स्थानीय निकायको निर्वाचन नभएर अलिक गाह्रो भइरहेछ गाउँतिर, बजेटहरू कता गयो के गयो भनेर अब एकजना सचिवले काम गर्न गाह्रो छ।
मेरो गोरखबहादुर सिंह, स्थानीय निकायको निर्वाचन गर्दा म धेरै, किनभने हाम्रो अब गाउँको सल्लाह नभएर तल जर बोलियो नभएर माथि हाँगा चढ्न धेरै गाह्रो हुने।
भारतको उत्तर प्रदेश सरकारले विधानसभाको निर्वाचनका लागि नेपालसँग सहयोग मागेको छ। उत्तर प्रदेशसँग सीमा जोडिएका नेपाल तथा भारतका जिल्लाको सुरक्षा अधिकारीको बैठकमा उत्तर प्रदेशका प्रहरी महानिरीक्षक अजित अग्रवालले विधानसभा निर्वाचनको लागि सुरक्षा गस्ती अपराधिक गतिविधि नियन्त्रणमा सहयोगको माग गर्नुभएको हो। भारतको नानपारामा शुक्रबार बसेको बैठकमा नेपालका तर्फबाट बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थले नेतृत्व गर्नुभएको थियो। उक्त अवसरमा विधानसभाको निर्वाचनका लागि भारत सरकारले मागेको सहयोग गर्न नेपाल सरकार तयार रहेको पन्थले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचनको लागि भारततर्फ सहयोग माग्यो, हामीले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छौं। प्रजय पन्थले भन्नुभयो, आगामी फागुन 16 गते हुने उत्तर प्रदेशको विधानसभा निर्वाचनको 48 घण्टा अघि सीमा सिल गर्ने समेत निर्णय भएको उहाँले जानकारी दिनु भएको छ। आजको अन्नपूर्ण दैनिकमा सुरेन्द्र काफ्लेले नेपालगञ्जबाट खबर लेख्नु भएको छ।
प्युठान जिल्ला अस्पताल बिजवार मा सधैँ औषधि र डाक्टरको अभाव हुने गरेको छ। स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनको आन्तरिक व्यवस्थापनको कमजोरीले सधैँ अभाव हुने गरेको पाइएको हो। दरबन्दी अनुसार चिकित्सक र औषधि नपाएको भन्दै सेवाग्राहीले गुनासो गर्ने गरेका छन्। नौ महिनाअघि बिग्रिएको भिडियो एक्सरे मेसिन अझै मर्मत हुन सकेको छैन। अस्पतालले नयाँ मेसिन खरिद नगरेकाले बिरामी निजी क्लिनिकमा जान बाध्य भएका खबर कान्जीपुरमा गिरुप्रसाद भण्डारीले लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। जिउँदै महिलामाथि आगो लगाउन सक्ने अमानवीय तथा क्रूर घटनाको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ। त्यस्ता व्यक्तिहरूलाई कानूनको कटघरामा ल्याएर पीडितलाई न्याय दिलाउनुपर्छ र महिला विरुद्धका हिंसामा सबै एक हुनुको विकल्प छैन। महिलामाथि हुने क्रूर तथा अमानवीय व्यवहार कसरी रोक्ने? जुम्लाका अङ्गराज चौला गाईको विचार।
हामी पनि कुनै महिलाका छोरा हौँ, हाम्रो पनि श्रीमती छन्, दिदी बहिनी छन् भन्ने हामीले सम्झिनुपर्छ र यो जुन अमानवीय क्रियाकलाप हुन्छ यो पूर्ण रूपमा अन्त्य हुनुपर्छ। यो घटनाहरू मुख्यतः यो दाइजो प्रथा, त्यस पछाडि घरेलु हिंसा यसको रूपमा घट्छ होला। यो एउटा सामाजिक अपराध नै हो, यो समाजबाट मुक्त हुनुपर्छ। स्वयं पुरुषले नै महिलालाई एकदमै सम्मान आत्मसम्मान गर्न सक्यो, त्यस पछाडि महिलालाई सम्मान दिन सक्यो भने अटो घट्दै जान्छ र दाइजो भन्ने कुरा एकदमै सामाजिक कुप्रथा नै हो, यसको पूर्ण रूपमा अन्त्य हुनुपर्छ। र मेरो पनि छोरी छ, मेरो पनि आमा हुनुहुन्छ, मेरो पनि बहिनी दिदी छ भन्ने सबैले सोच्नुपर्छ भन्ने लाग्छ। कुनै ठाउँमा त बुझेर पनि बुझ पचाएका छन्, कुनै ठाउँ साँच्चै नबुझेर पनि त्यस्तो भएको हुनसक्छ। समाजमा गएर जनचेतना फैलाइदिने काम गर्नुपर्थ्यो। यी महिला बालबालिका यस्तै एनजिओ आइएनजिओहरू जुन महिला सम्बन्धी काम गर्नेहरू छन् उनीहरूले।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके फतेपुरका सीताराम थारू 27 वर्षदेखि बढघर, चालु आर्थिक वर्षमा विद्युत चोरी गर्ने 245 जना पक्राउ।
सरकारी वकिलको आन्दोलनले बहस भैरवी ठप्प, दैलेखमा सुरु भएको सिंचाई आयोजना 31 वर्षमा पनि अपुरै।
दाङका विद्यार्थीमा लागु औषधको नसा बेसरी गाँजिँदै प्युठानमा औषधि र चिकित्सक अभाव, बिरामीलाई समस्या।
र भारतको नानपारामा सीमा सुरक्षाबारे छलफल, सुर्खेतको वीरेन्द्रनगरलाई नमुना सहर बनाउन नयाँ योजना।
पश्चिम डायरी krishnasarefm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज माघ 10 गते सोमबार, जनवरी 23 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।